الرحمن الرحيم. يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. آمنت بالله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. पिछले दो दिनों में जो हफ्ते से मेरे सफर के लिए सरकार आगरी रही और अब ये रमजान से पहले आखिरी दिन है, आखिरी इतवार है। खालारा से चुनते रमजान का मुबारक महीना शुरू होने वाला है तो आज के विशेष में इस रमजान ही के बारे में कुछ दिला रखा। अगर से जैसे दिवाली साफ हर रमजान से पहले 6 बजे करता रहा हूं लेकिन उनका कपड़ा ये तस्वीर के लिए फायदेमंद है तो वक्त पर रात को याद आ जाने से वक्त का तनज्जो हो जाता है, ध्यान हो जाता है। हम सब इस ज्ञान ही के मोहताज हैं। अल्हम्दुलिल्लाह ईमान के है तौहीद पर भी ईमान, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की रिसालत पर भी ईमान, आखिरत पर भी ईमान। ईमान के अल्लाह ताला का फर्ज कंसेप्ट है, मौजूद है, उसका शुक्र है। लेकिन होता यह है कि उस ईमान के तकाजों का ध्यान नहीं रहता, ध्यान नहीं रहता उसकी वजह से गलतियां होती हैं, चौपाइयां होती हैं। अगर ध्यान रहे अल्लाह जल्ला जलालहु की वहदानियत का, उसकी हुदूदियत का, उसके कुदरत और रहमत का और उसके सामने आखिरत में जवाबदेही का अगर ध्यान इंसान से रहे तो कभी कोई गलती नहीं, कभी कोई गुनाह नहीं। गुनाह इसी वजह से होता है और जो गालियां इसी वजह से होती हैं कि अल्लाह जल्ला जलालहु के सामने हाजिर होने का ध्यान नहीं रहता, वक्त के तौर पर आदमी उसको भुला देता है। अगर से ईमान ईमान है तो अल्लाह के सामने बुलाती होगी, गुनाह की सजा मिलेगी। लेकिन जब जब ध्यान नहीं रहता, उसको याद नहीं रहता तो आदमी उसको भुलाकर गुनाह में मुबतला हो जाता है। तो इसलिए हमारी आपकी बड़ी जरूरत है ध्यान। और ध्यान के माने लिया है तो एक बात मालूम तो है पहले से, लेकिन उसको ताजा कर दिया जाए ताकि ये ताजा होकर इंसान के अमल का असर अंदाज हो। इसलिए अगर दीन की बातों में से कोई बात पहले से मालूम हो और दोबारा फिर कहने वाला कहे तो उसको बेकायदा और फजूल न समझना चाहिए, बल्कि उसका फायदा यह है कि अब उसका ध्यान हो गया, तनज्जो हो गया और ध्यान हो जाने से फिर अल्लाह ताला तौफीक देते हैं अमल की। इसीलिए कराने के लिए ऐसे की बात बार 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 दोहराई गई है। भाई सारे कुरान में अगर एक मरतबा कह देते तो अकीमुस सलाम नमाज कायम करो, एक मरतबा अगर कह देते तो काफी था। अल्लाह तबारक व तआला एक मरतबा किसी चीज को फर्ज करार दें या 10 मरतबा करार दें, हमारे लिए तो बंदर के लिए हर सूरत में हुक्म कानून से आदि है, कानून के लिए लायक है। लेकिन एक गाने एक जगह नहीं कहा, बार बार अपील करा वापिस देखा, अपील करा वापिस देखा, नमाज कायम करो, नमाज कायम करो, बार बार क्यों कहा जा रहा है? ताकि दिल में ध्यान पैदा हो जाए और आदमी के दिल में उसकी अहमियत आ जाए। इसलिए अगर तो बहुत सी बातें ऐसी भी होंगी जो क्या वैसे सुनी हुई है मालूम है, लेकिन ध्यान के गलत से हम सब उसके मसाज हैं। अल्लाह तला बता रहा है जो ध्यान हमें आता करना है, अगर मैदान जो बारह का महीना जो आ रहा है उसको धुन और ध्यान के साथ विवाद मुझे कैसे बता करना। रमजान का ये महीना जो आ रहा है इसकी सबसे बड़ी इजाजत है रोजा, जो फर्ज किया गया है और सारे साल में इसी महीने में फर्ज है और किसी मौके पर फर्ज नहीं। नकली तौर पर कोई रख ले तो सवाब है, न रखे तो कोई गुनाह और माफा नहीं, लेकिन रमजान के रोजे फर्ज किए जाए तो फर्ज तो है, लेकिन ये समझना चाहिए कि रोजे जो ये फर्ज किए गए हैं तन्हा रोजा रख वाले में ही मकसद नहीं, बल्कि ये आज मैंने जो शुरू में आपके सामने तिलावत की उसमें अल्लाह तआला ने बताया बताया कि असल मकसद क्या है। फरमाया के ऐ ईमान वाले, तुम्हारे ऊपर रोजे फर्ज किए गए हैं जैसे कि तुमसे पहले लोगों पर रोजे फर्ज किए गए थे, और चलिए बच्चों पर भी फर्ज किए गए थे। ये इसलिए बता दिया कि तुम किसी निराली मखलूक नहीं हो जिसको इस फरीजे का ताबे बनाया गया है, तुमसे पहले उन बच्चों पर भी रोजे फर्ज किए गए थे। आगे उसकी वजह बताई क्यों फर्ज किए गए, लाल लकन तक कठे ताकि तुम बुतकी बन जाए, ताकि तुम्हें तकवा की दौलत हासिल हो जाए। यह है मकसद असल में रोजों को फर्ज करने का। तो गोया ये महीना जो आ रहा है रमजान का महीना, ये सिर्फ रोजा रखवाने के लिए नहीं है बल्कि एक तरबियती कोर्स से गुजारने के लिए है। हमें आपको ऐसी थोड़ी सी तस्वीर यह है कि पुराने करीम में बहुत वादे लफ्जों में सूरह वारियात के अंदर ये फरमाया कि लम्मा खलक़तु जिन्न वल इंसा इल्ला लियाबुदून, कि मैंने जिन्नात और इंसानों को पैदा नहीं किया मगर इसलिए ताकि वो मेरी इबादत करें। तो इंसान की तकलीफ का मकसद और इस दुनिया में उसके भेजने का मकसद ये बताया कि असल मकसद है इबादत करना, यह है मकसूद। सवाल पैदा हुआ कि यही मकसद तो फरिश्तों का भी था, फरिश्तों को भी तो इबादत ही के लिए पैदा किया, अपनी इताअत के लिए, इबादत के लिए। तो जब एक मखलूक उस काम के लिए मौजूद थी तो दूसरी मखलूक की पैदा हुई। तो इसका जवाब यह है कि अगर के फरिश्ते पैदा किए गए थे इबादत के लिए, लेकिन उनके अंदर गुनाह और नाफरमानी का मादा ही नहीं रखा गया। वो ऐसे हैं जिनके अंदर खालसा के नुकसानी पैदा ही नहीं होती, भूख उनको नहीं लगती, प्यास उनको नहीं लगती, नुकसानी खालसा उनके अंदर पैदा नहीं होती, गुनाह का तकाजा उनके अंदर नहीं आता। यहां तक जो इबादत के लिए पैदा किया जाए मगर इबादत के सिवा किसी और काम के होंगे, किसी और काम के लिए उनकी ऐसी सलाहियत ही उनके अंदर मौजूद नहीं। अल्लाह ताला एक ऐसी मखलूक पैदा करना चाहते थे कि जिसमें ख्वाहिशें तो हों, उसमें भूख प्यास की हादतें भी हों, नुकसानी ख्वाहिशात भी हों, गुनाह के तकाजे भी हों, लेकिन वो उन गुनाह के तकाजों के बावजूद उन तकाजों से कुचल कर अल्लाह तबारक व तआला की खातिर उन तकाजों से मैया रोक करके अल्लाह के हुक्म की इताअत करें और जरूर से इम्तहान कि अगर वो गुनाह के तकाजों पर चलते हैं तो जहन्नम का रास्ता अलहमदुल्ला, और अगर उनसे कुचल कर अल्लाह की इताअत पर अमल करें जन्नत का रास्ता। ملائکہ کے راستے یا فرشتوں کے راستے نہ جنت ہے نہ جہنم، نہ ان کے عذاب ہے نہ خیال، اس راستے کو ہم نے تقاضا ہی کی، لیکن انسان کو اللہ تعالیٰ نے پیدا کیا اس غرض کے لیے کہ اس نے تقاضے رکھے گنا کے، اور ساتھ میں یہ کہہ دیا کہ جب تم اس تقاضے سے پھسل کر اللہ کے حکم کی اطاعت کرو گے تم ملائکہ سے کہیں آگے نکل جاؤ گے، یہاں نکل جاؤ گے جہاں ملائکہ پہنچ بھی نہیں سکتا اگر تم نے ان تقاضوں کو پھسل کر اللہ کے حکم کی اطاعت کرو گے۔ تو اس واسطے یہ مخلوق پیدا کی گئی عبادت سے، کے باوجود گناہوں کے تقاضوں سے یہ عبادت میں مجبور ہے، جب پیدا کی گئی عبادت کے لیے تو اس کا ایک لازمی تقاضا تو یہ تھا کہ یہ ساری عمر عبادت ہی کرتی رہے اور کوئی کام نہ کرے، نہ کھائے نہ کمائے نہ کوئی اور کام کرے، بس عبادت میں لگے رہے، اس واسطے کی اس کی زندگی کا مقصد ہی ہے۔ لیکن اللہ تعالیٰ بتایا کیونکہ انسان کے ساتھ خواہشات بھی رکھتی ہیں اور ضروریات بھی رکھتی ہیں، اس واسطے اللہ تعالیٰ نے سنا کہ نہیں چلو اگر تو تمہارا مقصد زندگی عبادت ہے مگر تمہارے لیے ہم جائز کر دیتے ہیں کہ تم جا کر ملازمت تم کرو، تجارت تم کرو، زراعت تم کرو، روز کمانے کے جائز طریقے سے استعمال کرو اور کھاؤ کماؤ کرو، جو خواہشات ہیں ان کو جائز طریقے سے پوری کرو، البتہ سب تمہارے اوپر احکام عائد کر دیے ہیں، کانچیا کماز کر لیا کرو، رمضان میں روزے رکھ لیا کرو، زکات کا روزہ دلو ادا کر دو، عمر بھر میں ایک ہفتہ باہر تمہارے دن میں کر دو اور فلاں فلاں گناہوں سے بچو، یہ کام کرتے رہو تو پھر جو کچھ دنیا میں کرو گے، جو کاؤ جو کماؤ گے، جو کھاؤ گے، سب ہمارے نزدیک جائز ہے، مباح ہے، نہ اسے برکت ہے، بلکہ اگر میرے درست ہو تو خراب، سب تمہارے لیے جائے گا، یہ کہہ دیا۔ لیکن جب انسان لگا اس سہولت سے فائدہ اٹھانے کے لیے چلا، تجارت کرنے چلا، ملازمت کرنے چلا، زراعت کرنے چلا، تو دنیا کی خاصیت یہ ہے کہ وہ انسان کو اپنی طرف کھینچتی ہے، تو اس کھینچنے کے نتیجے میں یہ آدمی جو حدود کی جتنی اس سے آگے بڑھ جاتا ہے، جس حد تک یہ کام کرنا چاہیے تھا اس سے آگے بڑھ کر کر رہا ہے، اس میں منحرف ہو گیا ہے صبح شام، اس طرح سے یہ ہے کہ کھانے پینے میں لگا ہوا ہے صبح سے لے کے شام تک، اور کھانے پینے کے تقاضے پر عمل کر رہا ہے اور دنیاوی مقاصد کی طرف سمے منحرف ہے، سارے دن میں صبح سے لے کے شام تک کبھی خیال دن میں آتا کہ مجھے اللہ کے سامنے جانا ہے، میں اس دنیا میں عبادت کے لیے پیدا کیا گیا تھا، نتیجہ یہ کہ معذیت غالی باتیں چلی جاتی ہے، غالی باتیں چلی جاتی ہے اس کے اوپر۔ تو اللہ تعالیٰ نے اپنے رحمت سے اس معذیت کے غلبے کو کی تلافی کے لیے ایک مہینہ ہمیں آپ کو دے دیا، رمضان کا مہینہ، تو چلو گیارہ مہینے تک تم رہے مادی سرگرمیوں میں مشغول رہے گیارہ مہینے، اب ایک مہینے کے لیے آ جائے ہمارے پاس، ایک مہینے کے لیے ایک تمہیں پاک صاف کر دے، تمہارے اوپر جو محل چڑھ گیا ہے مادی اچھا جو محل اتار دے، اور تمہارے اندر جو روحانیت کی کمی آ رہی ہے وہ روحانیت میں اضافہ کر دے، اس کام کے لیے ہم نے دماغی کو یہ مہینہ دے دیا، جیسا مہینہ دے دیا برکت والا، رحمت والا، اللہ تبارک و تعالیٰ کی طرف سے رحمتوں کی بارش، رحمتوں کی جھٹائیں جھوم جھوم کر برس رہی ہے، قدم قدم پر معمولی معمولی کام کر عظیم شان اجر ثواب کے وعدے ہیں، جنت کے دروازے چوکٹ کھلے ہیں، جہنم کے دروازے بند کر دیے گئے ہیں، اللہ تعالیٰ کی طرف سے ملائکہ کا نزول ہو رہا ہے، اور ایک ایک رنگ ہے اللہ تبارک و تعالیٰ کی رحمتوں کا ایک سیلاب ہے جو اس لیے زمین کے اوپر آیا، ایسا مہینہ ہم نے تم کو دے، تو یہ مہینہ سے اتنی بات نہیں کہ وہ روزہ رکھا آپ کے سفر ہم کو، بلکہ یہ تربیتی کورس ہے جس سے گزارا جا رہا ہے، جیسے ہر مسلم جو ہوتی ہے وہ کچھ دن چلنے کے بعد اس میں مال پٹرول جمع ہو جاتا ہے اور اس میں آگ کا بار اکٹھا ہو جاتا ہے, اس میں طرح طرح کے نقص پیدا ہو جاتے ہیں, تو اس کو اوور ہالنگ کرائی جاتی ہے. تو میں کیا کرتا ہوں کہ یہ مہینہ جو آ رہا ہے ذرا حقیقت یہ ہماری اس انسانی مشینری کی اوور ہالنگ کا مہینہ ہے. یہاں سے اس وقت مال پٹرول نکالنا, پورا کرکٹ صاف کرنا اور اس کی اندر جو نقص واقع ہو گیا ہے اس نقص کو دور کرنا مقصود ہے. اس مہینے جب یہ مقصود ہے تو بھائی پھر اس مہینے کا کچھ اہتمام اسی استھان سے ضروری ہے. بات تو زیادہ رکھنے کی نہیں ہے, بات جو ہے کہ پہلے سے رمضان آنے سے پہلے اس رمضان کا پروگرام ایسا بناؤ, نظام الاوقاف ایسا بناؤ کہ جس میں اس تربیتی کورس سے گزر سکے اور اس سے اس کی ایک ایک ساتھ سے ایک ایک گھڑی سے فائدہ اٹھانے کی کوشش کرو. کیا کرو کہ جس قدر جس آدمی سے ممکن ہو وہ اس مہینے میں اپنے آپ کے دوسری مصروفیات سے فارغ کرے, جس نہ ممکن جس 11 مہینے اس کو کھانے کمانے کے بندے میں لگے ہیں کہ نہیں, تو 11 مہینے جس کام میں لگے ہوئے ہو تو تھوڑا سا اس زمانے کو فارغ کرو. اس سے اگر کوئی بیچارہ اس میں وسعت نہیں رکھتا تو جتنا فارغ کر سکے جتنا وقت زیادہ سے زیادہ نکال سکے وہ نکالے اور اس زمانے کو خرچ کرے زیادہ سے زیادہ عبادت نسلی عبادتوں میں, جو عام دنوں میں موقع نہیں ملتا ان عبادتوں کا بھی اس میں اہتمام کرو. روزہ کا رکھنا رکھنا ہے فرض ہے, لیکن اس کے ساتھ ساتھ نسلی عبادتیں نسلی عبادتیں کے لیے وقت پہلے سے زیادہ نکالے. کیا نسلی عبادت ہے؟ سب سے پہلے تو یہ کہ بہت سی نسلی نمازیں ایسی ہیں جو عام دنوں میں پڑھنے کی توفیق نہیں ہوتی, جیسے تہجد ہے, افراط اور طواف کی نمازیں ہیں, مغرب کے بعد اذانوں کی نمازیں ہیں. یہ نمازیں اگر عام دنوں میں پڑھنے کی توفیق نہیں ہوتی تو اس زمانے میں سمجھ کر یہ سوچے کہ رمضان میں اس کی پابندی کرے اور اللہ تعالیٰ آسان بھی فرما دیتے. مثلا تہجد ہے, عام دنوں میں آخر سب میں نہیں اٹھا جاتا لیکن یہاں تو شہری کھانے کے لیے اٹھنا ہی اٹھنا ہے, یعنی اب تو نفس کا تقاضا بھی ہو گیا کہ لوگ کیونکہ بغیر شہری روزہ نہیں رکھ سکتے تو اس وقت شہری کھانی ہے تو اس کے لیے اٹھنا ہی ہے. اٹھنا ہے تو تھوڑا سا پہلے اٹھ جاؤ, جتنا پہلے ہو سکے, ایک گھنٹہ آدھا گھنٹہ پون گھنٹہ جتنا ہو سکے اور اس میں اس پر تہجد کی نماز ادا کرو. تہجد کی نماز کی کوئی تعداد مقرر نہیں, جتنی چاہو. عام طور سے نبی کریم صلی اللہ علیہ وسلم 8 رکعتیں پڑھا کرتے تھے تہجد, تو 8 رکعتیں پڑھ لے آدمی کو بڑا بہتر ہے. اور تہجد کی نماز میں کوشش یہ کرنی چاہیے کہ جتنا ہو سکے ذرا لمبی رکعتیں پڑھیں, جو سورتیں لمبی یاد ہو وہ سورتیں اس میں تلاوت کرو, رکوع ذرا لمبے کرو, سجدے لمبے کرو. یہ جو روزانہ ہماری نماز ہوتی ہے کہ اس میں وضو کہیں اور دماغ کہیں اور خیالات کہیں اور ایک مشین چل سکتی ہے, اس کے بجائے اس کے ذرا نسبتاً زیادہ خوشی کے ساتھ انجام دینے کی کوشش کرو. اس میں پھر اللہ صلی اللہ علیہ وسلم ثابت ہے کہ آپ رکوع اور سجدے کی حالت میں بھی دعائیں مانگا کرتے تھے. اب یہ معافیا عربی والی اس بھی بنا مانگنا عربی زبان میں جو دعائیں معافیر ہیں جیسے مانا جاتے مقبول کی دعائیں ہیں, یہ دعائیں جو زبان پر آ جائے اور کچھ نہیں ہو تو ربانہ آتے ہیں دنیا ہاتھ بٹن یا قرآن کی دعائیں جو بھی یاد ہوں تو یہ سجدے کا دب خوب مانگے. बस लंबी रकतें करो, लंबे रोटी करो, लंबे सज्जे करो। सब जैसे क्या कैसे क्या होता है अल्लाह तबारक व तआला की बारगाह में ये आखिर सब का खरीदा, ये बड़ा अजीब गरीब चीज है। इसी को हजरत साहब कादर साहब जिलानी रहमतुल्लाह अलैह फरमाते हैं कि ये ऐसी नियमत है, ऐसी दौलत और ऐसी सल्तनत है कि इसके आगे सारी दुनिया की सल्तनतें भेद है। जब बंदा रात के आखिर हिस्से में जबकि दुनिया सो रही हो और ये हो इसका मालिक हो, बंदा हो और इसका मालिक हो और पेशानी उसकी बारगाह में टूटी हुई हो और जब अजलाद का सुभान रब्बी अल आला हो और दुआएं हो और मनाए जाते हो, पहले से हजरत कादी जी रहमतुल्लाह अलैह फरमाते हैं कि जाना से याद कम खबर मुल्क नींद कर मन मुल्क नींद रोज बदांगे रहे फरम। जबकि मुझे इस आधी रात की ये सल्तनत मिल गई तो मैं आधे दिन की नमत नमतों को आधे मुल्क की सल्तनतों को चाहते एक दंगली के उन्हें खरीदने को तैयार हूं। तो ये मजा अगर आम दिनों में नहीं चखा तो रमजान में चखते बैठो, और जब रमजान में चखोगे तो ये जोर आते हैं रमजान की कि हर रात में अल्लाह जलालुहू का मुनादी आवाज लगाता है कि या बाबू अल खैर अकबल या बाबू अल शर अकबल, ऐ खैर के तलबगार सामने आ और ऐ शर के तलबगार पीछे हट। अल्लाह तबारक व तआला की तरफ से हर रात मुनादी पुकारता है कि है कोई मकबरा तलब करने वाला जिसे मैं तय कर, है कोई रिस्क मांगने वाला जिसे मैं रिस्क, है कोई मुबतला मुसीबत जिसकी मुसीबत मैं दूर करूं। ये पुकार से हो रही अल्लाह जलाली की तरफ से, तो इस वक्त में जब अल्लाह का बंदा अपनी जदीव निराश चुकाकर अल्लाह तबारक व तआला के हुजूर हाजिर होता है और मानता है तो फिर रहमत के दरवाजे नहीं खुलेंगे तो क्या होगा। अल्लाह तबारक व तआला की तरफ से रहमतों के दरवाजे खुले। ये लज्जत और ये नेमत आम दिनों में हासिल नहीं थी तो रमजान में हासिल करके देखो, और इसी ने यह भी मांग लिया अल्लाह ताला से कि अल्लाह इस वक्त आपने तैसी कटा फरमा दी, इस रमजान के अंदर भी तैसी कटा फरमा दी, अल्लाह रमजान के बाद भी तौफीक जारी रखिए, अल्लाह इसके पर इस्तकामत अता फरमा दीजिए, मेरी कसरतों को दूर फरमा दीजिए, मेरी बेहिम्मती को खत्म फरमा दीजिए और हिम्मत अता फरमा दीजिए कि मैं इसके ऊपर कायम रह सकूं, इस्तकामत अता फरमा दीजिए। मैं मांग लो तो तहज्जुद जो आम दिनों के अंदर प्रस्तुत नहीं अगर तो इस दिनों में कर, और इस नाथ आज के बाद तकरीबन 12 मिनट गुजरने के बाद पूरे आज को इसका वक्त जो होगा जो करा तो पूरे आज के 12 मिनट के बाद कर लिया जाए दो रकतें या 4 रकतें, और अगर किसी वजह से उसे नहीं पढ़ सके तो जलाल से पहले पहले किसी वजह बढ़े, लेकिन आम दिनों में जो मौका नहीं मिलता रमजान में इस्तेमाल कर लो। अल्लाह भी मगरिब के बाद 6 रकतें हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से साबित कर दो फजीला जिसको बयान कर दो। अल्लाह भी उनके असल में जो है 6 रकतें हैं, 6 रकतें सुन्नतों से शामिल करके दो सुन्नतें और 4 नफलें मिलकर 6 हो गई, या अल्लाह दिन उससे अदा हो जाती है, तो सारे रमजान इसकी इसका ना सुन ले मामूल। और एक महदूद ऐसी आती है जिसमें मगरिब के बाद 20 रकतें पढ़ने की बड़ी जबरदस्त जरूरत आई, फरमाया कि जो शख्स मगरिब और इशा के दरमियान 20 रकतें पढ़े तो अल्लाह तबारक व तआला उसके लिए जन्नत में एक मुस्तकिल घर तामीर करवा दे। ये हो गया जान के बाद तो भाई मामूलन तो 6 रकतें पढ़ लो, लेकिन कभी इस हदीस के ऊपर अमल करते हुए किसी भी अल्लाह तला तौफीक दे तो 20 रकतें भी पढ़ लो, तो कम से कम इस हदीस पर जिंदगी में एक मतलब तो अमल होगा। तो मगरिब के अंदर यह इसका अजाबीन का समान, بے نماز نگراؤں کے عام گروہ کے مقابلے میں نماز کی کثرت. اور پھر جب موقع ملے کھڑے ہو جاؤ اللہ تعالیٰ کے دربار میں اور کھڑے ہو کر اللہ تبارک و تعالیٰ کے حضور حاضری دے کر نفلی نمازیں اور پڑھ لو، اپنے پیار سے اور پڑھ لو. حضور اکبر صلی اللہ علیہ وسلم